यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। संविधान र लोकतान्त्रिक प्रणाली मान्ने नमान्नेहरूले संसद अवरोध गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बहुविवाहलाई छूट दिने कानून बनाइँदैछ भन्ने कुरा भ्रम मात्रै भएको कानून मन्त्री अजय कुमार चौरसियाद्वारा स्पष्ट। हुम्ला र मुगु जोड्ने लोती खोलामा बेलीब्रिज बनेपछि घण्टौं पैदल हिँडेर आवत जावत र सामान ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य। र इजरायली आक्रमणमा परि आज गाजा क्षेत्रमा 69 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसदमा अवरोध गरिरहेको बताउनु भएको छ। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठद्वारा लिखित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास पुस्तकको आज लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका बैठकहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई संकेत गर्दै संविधान र कानूनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्था विरूद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो।
मतभेद सामान्य कुरा हो। मतभेद कसरी प्रकट हुन्छ, कुन सीमामा प्रकट हुन्छ, कुन विधिबाट प्रकट हुन्छ, कुन हदसम्म प्रकट हुन्छ, मुख्य कुरा त्यो। डेमोक्रेसीले आफ्ना मतभेद प्रकट गर्ने सीमाहरू, मतभेद खेल्ने सीमाहरू तोक्या छ, त्यसलाई नमान्ने एनार्किजम। अहिले पनि नेपालमा पश्चगामी तत्त्वहरू, उल्टो बाटो हिँड्न खोज्नेहरू, इतिहासको पाङ्रा फेरि पछाडि फर्काउन खोज्नेहरू मतभेदका नाउँमा सामाजिक स्थिति, मूल्य, मान्यता, मर्यादा ती केही मान्न नपर्ने एउटा झूठ बेइमानीको प्रचार गर्नुपर्ने यस्ता कुराहरू चाहिँ फैलिएका छन्। त्यसकारण यी कुराहरूलाई हामीले पहिलो कुरा जनचेतना मार्फत यस्ता कुराहरूलाई चाहिँ संयम पार्नुपर्दछ।
प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेद्वारहरूले सीमाभन्दा बढ़ी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरूले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजा शहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडीसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज राति 11:55 त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। यही साउन 20 गतेदेखि 23 गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमु हामेदोव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेकपा माओवादी केन्द्रको काठमाडौँमा जारी स्थायी समिति बैठकमा आज विश्व राजनीति र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकाबारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको आजको बैठकमा बोल्ने नेताहरूले विश्व राजनीति र कूटनीतिमा नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउनु भएको। बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यस्तै नेपालको कूटनीतिक क्षमता विकास गर्न र अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको छवि बढ़ाउन दृढ़ नेतृत्वको विकास गर्न जरूरी रहेको निष्कर्ष बैठकले निकालेको माओवादी प्रवक्ता सापकोटाले बताउनुभयो। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन भोलि प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेको छ। समितिका सभापति जीवन परियारले समितिलाई प्राप्त जिम्मेवारी र कार्यदेशमा केन्द्रित भएर अनुसन्धान प्रतिवेदन अन्तिम रूप दिने कार्यमा जुटेकाले भोलि सभामा पेश गर्ने जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई छूट दिने कानून बनाइँदै भन्ने कुरा भ्रम मात्र भएको बताउनु भएको छ। कानून मन्त्रालयमा आज नेपाल महिला संघ संघको भेटमा मन्त्री चौरसियाले बहुविवाहलाई छूट दिने प्रस्तावित कानून भन्ने कुरा गलत र भ्रामक मात्रै भएको बताउनुभयो। हुम्ला र मुगु जोड्ने लोती खोलामा बेलीब्रिज बनेपछि घण्टौं पैदल हिँडेर आवत जावत र सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीय खुशी भएका छन्। पुल निर्माण भएपछि स्थानीयलाई भएको सहजतासँगै विगतमा हवाई यात्रा मार्फत आउने आन्तरिक तथा बाह्य पर्यटक अब सहजै हुम्ला हुँदै कैलाश मानसरोवर राराताल लगायतका पर्यटकीय ठाउँहरूमा पुग्न सक्नेछन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
सामान ढुवानी गर्दाखेरि भरिया लाएर आउँछ गर्थ्यो बडा खतरसँग माथि अब केजीको 30-35 रुपियाँ दिनु पर्थ्यो यो पुल बनिसकेपछि धेरै सजिलो भएको छ
जङ्खेल्ने गाउँपालिका वडा नम्बर 2 गर्खाकी नानी कला सिंहले यहाँ बेली ब्रिज बने पश्चात सहजै घर पुग्ने भएपछि खुशी व्यक्त गर्नुभयो 4,53,76,000 कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको जिल्ला स्थित पूर्वाधार विकास कार्यालयले यो पुल निर्माण सम्पन्न गरेको हो पुल सञ्चालनमा आए पश्चात आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने भएको छ यसअघि छिमेकी मुलुक भारत लगायतका क्षेत्रबाट हुम्ला हुँदै कैलास मानसरोवर दर्शन गर्न नेपालगंजबाट हवाई यातायात मार्फत आउने पर्यटकहरू अब नेपालगंजबाट पैदल मार्ग हुँदै राराताल घुमेर हुम्ला आउने पर्यटकको संख्यामा वृद्धि हुने बताउनुहुन्छ पूर्वाधार विकास कार्यालयका लेखापाल नवीन कुमार साई
बाह्य पर्यटकहरूसम्म हवाई यात्रा गरेर त्यो मार्गबाट ल्याएर कैलाश दर्शन गराएर उहाँहरूलाई किन पठाउनु
कैलाश पर्वत र मानसरोवर ताल विदेशी भूमिमा छ तर नेपालकै भूमि लिमी लाप्चाबाट दर्शन गर्नेको संख्या उल्लेख्य छ लिमी लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्ने पर्यटकहरूलाई राराताल हुँदै ल्याउन सके पर्यटन क्षेत्रबाट यहाँका नागरिकहरूले मनज्ञ फाइदा लिन सक्ने जिल्ला वन कार्यालय हुम्लाका प्रमुख लोकजन साईको भनाई छ पालिकाको केन्द्र पिब्लाङसम्म करिब 5 वर्ष अघि नै सड़क पुगेको भए पनि बेली ब्रिज नभएका कारण गाउँ गाउँमा निर्माण भएको सड़क सञ्चालनमा नआउँदा यहाँका नागरिकहरूले पिठ्यूमै भारी बोक्नु पर्ने बाध्यता टरेकोमा गाउँपालिकाका अध्यक्ष प्यारीलाल साईले पनि अत्यन्तै खुशी व्यक्त गर्नुभयो करिब 2 वर्ष अगाडि नै बन्नु पर्ने बेली ब्रिज तत्कालीन सरकारले चासो नदेखाउँदा ढिलो भएको बताउँदै पूर्व मुख्यमन्त्री जीवन बहादुर साई
यो पुल भनेको हाम्रो अस्थायी मात्रै हो यो दिगो पनको लागि होइन हामीले अर्को कंक्रिटको पुल बनाउनु पर्छ त्यसको लागि हामी जरुर प्रयास गर्ने नै छौं
हुम्ला र मुगु बीच जोड्ने पुल सञ्चालनमा आएसँगै दुवै जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि हुने निश्चित जस्तै भएको छ तर पनि यहाँको सड़कको स्तर उन्नति पर्यटकहरूलाई खान बस्नको लागि उचित व्यवस्था होटल तथा रिसोर्टहरूको थप व्यवस्थापन गर्न जरूरी छ कालीबहादुर थापा रेडियो नेपाल हुम्ला
अब बाँकी समाचार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा वहाँले भोलि आफूले प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने उल्लेख गर्नुभयो समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश
हेलो
के गर्दैछौ
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग
ए हो र अनि मेरो लागि के किन्दैछौ
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले मलाई त कस्तो लाज लाग्छ भरे राति बोलौँ न ल
अहिले फ्री वाइफाई छ क्या अफिसमा बुझ न भरे कसरी गर्नु
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म
ए हो त है मेरो वाइफ त कति स्मार्ट
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार
अब बाँकी समाचार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय पृथ्वीमान गुरूङले पार्टीमा त्याग समर्पण र बलिदानी दिनुभएको बताउनु भएको छ स्वर्गीय गुरूङको 9 दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको श्रद्धांजली सभामा उहाँले गुरूङ निष्ठावान नेता भएको बताउनुभयो सभामुख देवराज घिमिरे स्विजरल्याण्डको जेनेभामा सम्पन्न संसदका सभामुखहरूको 6 विश्व सम्मेलनमा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले नेपालमा आउँदो भदौ महिनामा जलवायु परिवर्तनले परिरहेको असर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने बताउनुभयो अब अन्तर्राष्ट्रिय समाचार इजरायली आक्रमणमा परि आज गाजा क्षेत्रमा कम्तीमा 69 जनाको मृत्यु भएको छ मृत्यु हुनेमा 37 जना खाद्यान्न कुरिरहेका मानिसहरू थिए केही दिनदेखि इजरायली सेनाले राहत खाद्यान्न पर्खिरहेका गाजाका नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् बाहिरी क्षेत्रबाट आउने खाद्यान्नमा रोक लगाएपछि गाजा क्षेत्रमा आज कम्तीमा 6 प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। यो सँगै भोकमरीका कारण मृत्यु हुनेको संख्या 175 पुगेको छ, जसमा 93 बालबालिका रहेका छन्। सन् 2023 अक्टोबर 7 हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 60,830 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने गाजाका 95% पूर्वाधार ध्वस्त भइसकेका छन्। रूसको पूर्वी कामचटका क्षेत्रमा 450 वर्षमा पहिलो पटक ज्वालामुखी विस्फोट भएको त्यहाँको आपतकालीन विभागले जनाएको छ। रूसको कामचटका प्रायद्वीपमा नै केही दिन अघि 8.8 म्याग्निच्युडको भूकम्प गएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी बैठक आइतबार सम्पन्न भएको छ। आइतबार अर्थ मन्त्रालयमा भएको बैठकमा विदेशबाट आयात हुने सामग्रीहरूमा नेपाल स्ट्याण्डर्ड अनिवार्य गर्ने र औद्योगिक लिज जग्गाको भाड़ा शुल्क घटाउने विषयमा छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ। पहिलो चरणमा केही निश्चित वस्तुहरूमा मात्र गुणस्तर प्रमाणीकरण लागू गर्ने र क्रमशः सबै आयातित वस्तुहरू अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गर्ने निर्णय भएको छ। त्यसै गरी विशेष आर्थिक क्षेत्र प्राधिकरण सेज र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मार्फत लीजमा लिने जग्गाको लीज भाड़ा प्रति वर्ग मिटर 50 रूपियाँबाट घटाएर 20 रूपियाँमा झार्ने विषय कार्यान्वयन गर्ने निर्णय समेत भएको छ। नवलप्रासी पश्चिमका उखु उत्पादक किसानहरूले उखुको अनुदान रकम यथावत कायम गर्न र गत वर्षको अनुदान भुक्तानी गर्न माग गर्दै सरकारको ध्यान आकर्षण गराएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउँदै उखु उत्पादक किसानहरूले अनुदान रकमका कारण विगतका वर्षहरूमा उखु उत्पादन वृद्धि भएकोले अनुदान कटौतीको निर्णय फिर्ता लिन माग गरेका छन्। उखु उत्पादक कृषकहरूले गत आर्थिक वर्ष 2081-82 प्रति क्विन्टल 70 रूपियाँका दरले पाउनुपर्ने 1,60,00,000,000 रूपियाँ तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन्। विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली युवा उद्यमीहरूलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ फिनेले गण्डकी प्रदेशमा पनि आफ्नो शाखा विस्तार गरेको छ। पोखरामा सम्पन्न भेलाले जितु गुरूङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको छ। भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले वैदेशिक अनुभव सिप र पुँजीलाई मातृभूमिमा लगानी गर्न युवाहरूलाई आह्वान गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवा उद्यमीहरूलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योग विभागका महानिर्देशक राजेश्वर गेवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सिप नेपालमा लगानी गर्न युवाहरूलाई आह्वान गर्नुभयो। फिनेका केन्द्रीय अध्यक्ष स्वतन्त्र प्रताप शाहले देश तथा विदेशमा रहेका नेपाली युवा उद्यमीहरूलाई एकत्रित गरेर देशभित्रै उद्यमशीलता र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अभियानमा फिने लागि परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलंका चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेस बीच साना तथा मझौला उद्यम प्रवर्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ। श्रीलंकाका लागि नेपाली राजदूत डाक्टर पूर्णबहादुर नेपालीको उपस्थितिमा आइतबार चेम्बरको तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल र श्रीलंकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेसको तर्फबाट अध्यक्ष रोहन डी सिल्वाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली खेलाड़ी प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुरास च्याम्पियनशीपमा काँस्य पदक जितेका छन्। दक्षिण कोरियाको चेन्जुङ शहरमा जारी प्रतियोगितामा प्रशान्तले जुनियर 42 केजी तौल समूहमा पदक जितेको नेपाल कुरास संघले जनाएको छ। प्रशान्त सेमी फाइनल उज्बेकिस्तानका खेलाड़ीसँग पराजित भएका थिए। एसियाली कुरास महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा भारत, तुर्किस्तान, मंगोलिया, चीन, कुवेतका खेलाड़ीले प्रतिस्पर्धा गरेका थिए। अर्का नेपाली खेलाड़ी नामसाङ सामसुङ जुनियर 52 केजीमा प्रतिस्पर्धा गरेका थिए। एसियन कुरास च्याम्पियनशीपमा यो नेपालको दोस्रो पदक हो। यसअघि सन् 2018 थाइल्याण्डमा आयोजित एसियन च्याम्पियनशीपमा कृति शर्माले 52 केजी मुनिको तौल समूहमा काँस्य पदक जितेकी थिइन्। जाउलाखेल युथ क्लबले एन्फा यु 16 युथ लीगमा आइतबार 7 बाटो युथ क्लब विरूद्ध 7-0 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै 10 खेलमा 13 अङ्क जोडेको जाउलाखेल 9 स्थानमा छ। 10 खेलमा पराजित 7 बाटो अङ्कविहीन छ। 7 बाटो स्थित एन्फा मुख्यालय मैदानमा जाउलाखेललाई जित दिलाउन पूजन सुनवारी दुई तथा समीर लोपचन, प्रिन्स भुजेल, विशाल साई, सुमित वाइबा, विविधराज राईले समान एक एक गोल गरे। नेपाल रब्बी संघले एसिया रब्बी इमिरेट्स यु ट्वेन्टी सेभेन्स च्याम्पियनसिपका लागि नेपाली यु ट्वेन्टी महिला रब्बी टोली घोषणा गरेको छ। भारतमा साउन 24 27 गतेसम्म एसिया रब्बी इमिरेट्स यु ट्वेन्टी सेभेन्स च्याम्पियनसिप 2025 आयोजना हुँदैछ। च्याम्पियनसिपका लागि रब्बी संघले आइतबार 13 सदस्यीय खेलाड़ी युवा टोली घोषणा गरेको हो। पछिल्लो संस्करण यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो। यस च्याम्पियनसिपमा एसियाका विभिन्न 11 राष्ट्रका 8 महिला र 8 पुरुष यु ट्वेन्टी टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतको बिहार स्थित राजगिरी स्पोर्ट कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने रब्बी संघले जनाएको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका थोरै साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै आगामी केही दिन मध्य प्रदेश लगायत देशभर मनसून केही सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरूले संसद अवरोध गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बहुविवाहलाई छूट दिने कानून बनाइँदैछ भन्ने कुरा भ्रम मात्रै भएको कानून मन्त्री अजय कुमार चौरसियाद्वारा स्पष्ट। हुम्ला र मुगु जोड्ने लोती खोलामा बेलीब्रिज बनेपछि घण्टौं पैदल हिँडेर आवतजावत र सामान ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य। र इजरायली आक्रमणमा परि आज गाजा क्षेत्रमा 69 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।